नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं। एक सरको मायाको सातौं श्रृंखला गएको साता हामीले 125 पृष्ठसम्म सुन्यौं। यो पुस्तकको पहिलो पातो पल्टाउने बित्तिकै लेखकको भनाई छ, गुगलमा बसिरहँदा एक दिन मैले राउदा आतिफको फोटो देखेँ र पहिलो पटक देख्दा नै लाग्यो कि म उनको सुन्दरतालाई कथाको मालदिभियन पात्रको नायिकामा उतार्नेछु। अझ अगाडि खोज्दै जाँदा थाहा लाग्यो कि उनी मालदिप्सको मोडलिङ क्षेत्रमा भर्खर उदाउन लागेकी एक मोडल रहेछन्, जसलाई द गर्ल विथ अक्वा ब्लू आइज अर्थात निलो आँखा भएकी युवती भनेर पनि चिनिँदो रहेछ। उनी भारतबाट प्रकाशित हुने चर्चित भोग म्यागजिनको कभर पेजमा समेत छापिएर लोकप्रिय भइसकेकी रहेछन्। उनीप्रतिको मेरो आकर्षण तब एकाएक प्रेममा बदलियो जब मैले थाहा पाएँ कि मैले उनको फोटो हेर्दै गरेको त्यो समयभन्दा 3 महिना अघि अर्थात् विक्रम सम्बत 2073 साल चैत्र 16 गते उनले यो संसार छाडिसकेकी रहेछन्। मोडलिङमा रुचि भए पनि बङ्गलादेशमा मेडिकल अध्ययन गरिरहेकी राउदा आतिफले आफ्नो होस्टलको कोठामा झुन्डिएर आत्महत्या गरेकी भन्ने थाहा पाउँदा म आश्चर्य र विस्मयमा परेको थिएँ। उनको परिवार त्यसलाई आत्महत्या मान्न तयार भइरहेका थिएनन्। एक सरको माया मेरो निजी जिन्दगी र दिमागको उपज हो। राउदा आतिफको निजी जिन्दगीसँग यसको कुनै पनि सम्बन्ध छैन। उनलाई श्रद्धाञ्जली स्वरूप मैले उनको नाम र सुन्दरतालाई एक सरको मायामा उतारेको छु। यस उपन्यासको आवरण पृष्ठमा राखिएको तस्विर राउदा आतिफको त्यही फोटो हो जुन फोटोमा मैले राउदा आतिफलाई पहिलो पटक देखेको थिएँ। उपन्यासको नाम लेखिएको फन्ट कलाकार राजन काफ्रेले कोरिदिनु भएको हो भने समग्र आवरण डिजाइनमा मनोज केसी समयको सहयोग छ भनेर लेखकले एक सरको मायाको आवरण पृष्ठबारे यसरी लेख्नु भएको छ। एक सरको मायाको आठौं श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठ 126बाट। स्कुटरको ट्रायल दिएको दिन अफिस पुग्न केही ढिलो भएको थियो। मार्बल बिल्डिङभित्र छिर्दै गर्दा इस्माइल भेटिए। उनले सोधे, आज ढिलो आयो त के भयो? मैले थोरै हाँस्दै भने, सबै ठिक छ, आज स्कुटरको ट्रायल थियो त्यसैले ढिलो भयो। पास भयो? हजुर पास भएँ। ल ठिक छ, अब अफिसको तर्फबाट तिमीले एउटा स्कुटर पाउँछौ। धेरै धेरै धन्यवाद सर। मैले आज रिपोर्ट हेरेको थिएँ, सेल्सको ग्राफ माथि गइरहेको देखेँ। तिम्रो मेहनतले रङ ल्याउला जस्तो छ, किप इट अप, उनले भने। धन्यवाद सर, यो मेरो मात्र प्रयासले भएको होइन, मेरो डिपार्टमेन्टका सबैको मेहनतको फल हो। उनले मेरो काँधमा धाप मार्दै फेरि भने, जे भए पनि आई एम इम्प्रेस्ड, तिमीले मलाई निराश पारेनौ। म अहिले जान्छु, छोरीले युरोपबाट पार्सल पठाइदिएकी छिन् रे, लिन जाँदैछु। इस्माइल बाहिर निस्के। उनकी एउटी छोरी मात्र थिइन्, उनी बेलायतमा बसेर अध्ययन गर्थिन्। इस्माइलकी श्रीमतीको क्यान्सरका कारण निधन भइसकेको थियो। मुस्लिम समुदायमा बहुविवाह कानूनी रूपमै मान्ने भए तापनि उनले दोस्रो विवाह गरेका थिएनन्। 4.5 दशकबाट उकालो चढ्दै गरेको इस्माइल उमेरभन्दा केही बुढा देखिन्थे। एकपटक मैले दोस्रो बिहे नगर्ने भनेर उनको मनसाय बुझ्न खोजेको थिएँ, तर उनले चासो देखाएनन्। दिनहरू बित्दै गए। राउदासँग म्यासेन्जरमा हाई हेलोको सिलसिला जारी नै थियो। रकबोमा अहमदसँगको बसाई पनि जारी नै थियो। एक रात अहमद र म नसामा लट्ठ भइरहेका थियौं। पृथ्वी सूक्ष्म तबरले डगमगाइरहेको भान भइरहेको थियो। समुद्रमा पानी छछल्किरहेको थियो। नसाले जिउ भित्रभित्रै तातिरहेको थियो। आँत मरूभूमि बनेको थियो। घाँटी सुकेर प्याक प्याक भइरहेको थियो। जिब्रोमा एक थोपो थुक थिएन। ओठ पनि कलेटी पर्दै गएका थिए। भित्रैदेखि खरो भएर प्यास बढिरहेको थियो। प्यासको कुरा गर्दा एउटा घटनाको याद आयो। हाम्रो गाउँमा एकजना गोरी बजै हजुरआमा छिन्। अहिले त उनी धेरै बुढी भइसकिन्। म सानै हुँदाको कुरा रे, मलाई काकीले बताउनु भएको। वैशाखको महिनामा खेतको ब्याडमा बर्खे धानको बिउ छरिएको थियो। खेतको छेउमा रहेको एउटा ढिकमा बाँसको झाम थियो। गोरी बजै खेत त्यो बाँसको झाङ नजिकै थियो। बाँसको झाङबाट पँगेराहरू आएर ब्याडमा छरेको बिउ खान्थे। त्यसरी उनी पोलिस्टरको छाता ओढेर टन्टलापुर घाममा पनि खेतमा जान्थिन् र ब्याड रुङ्दथिन्। एक दिन उनी घाममा पोलिस्टरको छाता ओढेर ब्याड रुङ्दै भुटेको मकै र जिरे खुर्सानीमा चिनी र चुक मिसाएर बनाएको छोप खाइरहेकी थिइन्। त्यस्तो घाममा पिरो छोप र मकैले तिर्खा बढाएर उनलाई व्याकुल बनायो। दुध हाल्ने सिल्टेको सानो ठेकीमा लगेको पानी तातेर पिउनै नसकिने भएको थियो। खेतमा अरू मान्छे पनि थिएनन्। तातो पानीले उनको तिर्खा नमेटिएकाले उनी झन् व्याकुल भइन्। अलि पर बाँसको झाङ नजिक काइला बाजे गाई चराइरहेका थिए। उमेरले डाँडो काटे पनि उनी जिस्किरहन्थे। गोरी बजेलाई उनको मिजाजको बारेमा राम्ररी थाहा थियो। उनी पनि बोल्नमा माहिर थिइन्। उनी काइला बाजेलाई जहिल्यै पातकी बुढा भनेर जिस्काउँथिन्। त्यो दिन गोरी बजै प्यास नमेटेर छटपटाउँदै काइला बाजेले गाई चराइरहेको ठाउँमा गइन्। अनि काइला बाजेलाई भनिन्, ए पातकी बुढा, पानी ल्याइछौ र, तिर्खाले मर्नै आँटे म त। काइला बाजेले जिस्किँदै भने, पानी त छैन, मोही छ, खान्छौ। गोरी बजेलाई काइला बाजेले जिस्काएका हुन् कि भन्ने शङ्का त लागेको थियो। तैपनि साँच्चै हो कि भन्ने लागेर भनिन्, खै ल्याउ न त। काइला बाजेले नहाँसी भने, यहाँ त दिन मिल्दैन, खाने नै भयो त्यो बाँसको झाङमुनि हिँड। तिर्खाएर त्यसै प्याक प्याक भए कि आमै बुढाले बाँसको झाङमा गएर मोही खाने कुरा गरेपछि त आगो नै भइन्। ओढेको छाता बन्द गरेर त्यही छाताको डन्डीले काइला बाजेलाई डुम्स्याउँदै उनले भनिन्, तँलाई पातकी बुढा, यहाँ मान्छे तिर्खाले मर्न लागेको छ, पातकी पातकी कुरा गर्न सरम लाग्दैन। बिचरा सधैँ मजाक गर्ने काइला बाजेलाई साँचो कुरा भन्दा पनि त्यो दिन डुम्साइ मिल्यो। निलो जागेको तल गोरी बजेले चुटेको ठाउँमा सुमसुमाउँदै काइला बाजेले भने, होइन ए फतफते गोरी, कुरा किन नबुझी आवेशमा आउँछौ? घामले तात्छ भनेर बाँसको झाङ तल सिल्टेको ठेकीमा साँच्चैको मोही राखेको छु, उतै गएर खाउँ पो भनेको त, बित्थामा सुम्लै बसेछ। बुढाको कुरा सुनेर गोरी बजेलाई ग्लानी भएर माफी मागेछन्। लागेको बानी के छोड्थ्यो र? काइला बाजे फेरि फ्याक्ट बोलेछन्, ठेकीको मोहीले प्यास मेटिएन भने भनाई, अर्को मोही पनि दिउँला। गोरी बजै उत्तिनै खेर आगो भएर फेरि काइला बाजेलाई डुम्साउन थालिछन्। काकीले मलाई हाँस्दै हाँस्दै यो किस्सा सुनाउनु भएको थियो। त्यो दिन गोरी बजैले त ठेकीकै मोही खाइन्। रकबोमा मलाई भने काइला बाजेले पछिल्लो चोटि भनेको मोही खान मन लागेको थियो, त्यो पनि राउदाको ओठमा। म धेरै बेर टोलाएको चाल पाएर कुनैले खोज्दै अहमदले बोलायो, ओइ कता हराइस्? नबोलाउने बेलामा बोलाइस यार, म भर्खर किस गर्न लागेको थिएँ। मैले जवाफ दिएँ, कसलाई? उसले सोध्यो। मैले हाँस्दै भने, तेरि दोस्रीवालीलाई। उसले पनि हाँस्दै भन्यो, साला धोकेबाज, गर गर, मन लागे जति गर, मैले नि गरेरै छाडेको हो क्यार। हामी खुब हाँस्यौँ। राति छुट्ने बेलासम्म पनि हाम्रो हाँसो रोकिएको थिएन, हामी हाँस्दै छुट्यौँ। अफिसले मलाई होन्डा वेबको स्कुटर किनिदियो। स्कुटर लिएर म मालेको चक्कर लगाउन थालेँ। स्कुटर चलाउन मेरो लागि गाह्रो कुरा थिएन, तर मालेमा थुप्रै ससाना वान वे गल्लीहरू भएकाले बाटो चिन्नका लागि भए पनि म घुमिरहेको थिएँ। छुट्टीको बिहान भएकाले बाटो खाली खाली नै थियो। म घुम्दै सुनामी टावर नजिक पुगेको थिएँ। अचानक मेरो नजर जेडीमा पर्यो। जेडी एउटी युवतीको साथमा समुद्रतिर फर्केर बसिरहेका थिए। ती युवती उनकी प्रेमिका थिइन् या श्रीमती, अन्य आफन्त त पक्कै थिएनन्। जो भए पनि त्यो मेरो चासोको विषय रहेन। म रिङरोड हुँदै सुनामी टावरबाट उत्तर आर्टिफिसियल बिचतिर लागे। आकाश त बिहानैदेखि धमिलिएको थियो। नभन्दै पानीका छिटा झर्न थाले। मैले स्कुटरलाई कोठातिर मोडे। कोठामा पुग्दा नपुग्दै सिमसिम पानी पर्न थाल्यो। सिमसिमे झरी दिउँसोसम्म पनि रोकिएन। मसँग पनि सामानको झगडा हुन थालेको थियो। झरीको चुनौतीलाई मैले त्यही हतियार प्रयोग गरेर सामना गरेँ अनि बाल्कोनीमा बसेर नजर डुलाउन थालेँ। आकाशबाट अविरल झरिरहेको पानीले समुद्रको बीचमा पातलो रेशमी पर्दाको काम गरिरहेको थियो। रेशमी पर्दा छिचोलेर मेरो दृष्टि समुद्रमा चिप्लिरहेका डोनी र बिलिङ्गी लगायतका अन्य केही टापुहरूमा पर्यो। मलाई यस्तो लाग्यो कि ती टापु ठूलो हावाहुरीले उडाएर तलाउमा खसेका चराका गुँड हुन्। त्यहाँ भर्खर आँखा उग्रिँदै गरेका चराका बच्चेराहरू छन्। अब ती सबै त्यो गुँडसँगै झरीमा ढाडिएर तलाउमा डुब्नेछन्। झरीको आनन्द लिइरहँदा मलाई झरीको डाई हार्ट फ्यान राउदाको याद आयो। मैले तुरन्तै म्यासेज लेखेँ। आकाशबाट आज मोती बर्सिरहेको छ। धरतीमा खस्नासाथ बिलाएर बग्दै समुद्रमा मिल्छ। ए बरसात कि लुटेरी, तिमी कहाँ छेउ? यो खजाना धरतीमा खसेर समुद्रमा मिल्नु अघि भरपूर मजा लुट्न आऊ। एकछिनपछि जवाफमा एउटा स्माइलको इमोजी आयो। मैले फेरि लेखेँ, तिमीले नचलाइ छोडेर गएको कफीको कप तिम्रै बाटो हेरिरहेको छ। म जतिचोटि भान्सामा पस्छु उतिचोटि तिम्रो नाम लिन्छ। मैले सम्झाउन सकिरहेको छुइनँ। राउदाले म्यासेज लेखी, त्यो कपलाई भनिदिनु, म पनि उसलाई याद गरिरहेको छु। समय मिलाएर अवश्य भेट्न आउनेछु। मैले भन्न त भने तर ऊ यो नै अनुकूल समय हो भनेर जिद्दी गरिरहेछ। आज फुर्सद छैन, म कतै जाँदैछु। कता? इट्स अ सिक्रेट। ओके बाई, आई ह्याभ टु गो। रमाइलो झरीमा परीसँग बसेर कफी पिउने इच्छा इच्छामै सीमित भएकाले म केही निराश पाएँ। एकछिन बाल्कोनीमै बसेर टोलाएँ अनि एक्लै भए पनि पिउँछु भनेर किचनतिर लागे। कफी बनाउँदै गर्दा राउदाको म्यासेज आयो, तिमी कहाँ छौ? कोठामै। के गर्दैछौ? तिम्रो प्रतिक्रिया सुनेर कप आत्महत्या गर्न लागेको थियो, सम्झाउँदै बसिरहेको छु। बिचरा कप, उसले लेखी, धोका धोका भनेर चिल्लाइरहेको छ। धोका होइन ढोका, मतलब ढोका खोल्छौ कि बाहिरै उभिराख्छौ? ओएमजी, सिरियसली? दगुर्दै गएर मैले ढोका खोलेँ। ऊ हाँस्दै भित्र बसे। हामी सरासर भान्सामा गयौँ। उसले भान्सामा पुगेर सोधी, खै मेरो प्यारो कप कहाँ छ? मैले घर्रा खोलेर देखाइदिएँ। उसले त्यो कपलाई हेरी अनि मेरो कपलाई पनि हेरेर भने, तिमीले कफी बनाइसकेको रहेछौ, जाऊ बाल्कुनीमा कुर्दै गर, म मेरो प्यारो कपसँग एकछिन एकान्तमा कुरा गर्छु। राउदा केटाकेटी जस्तै लाडे भएकी थिए। मैले पनि हाँस्दै भने, ल ल तिमीहरूको गुप्त गफ सकिएपछि आउनु, म हलुवामा बालुवा बन्दिनँ। म हाँस्दै बाल्कोनीतिर लागे। राउदा मुस्कुराउँदै कपलाई मुसार्न थाले। केही बेरपछि हातमा तातो कफी बोकेर ऊ पनि बाल्कोनीमा पुगी। उसले कपलाई टेबलमा आफ्नै छेउमा राखी। मैले त्यसलाई हेर्दै भने, भाग्यमानी रहेछस्, समयमै उपचार पाइस्, नत्र मर्ने थिइस्। राउदा दिल खोलेर हाँसी अनि मतिर हेर्दै बोली, कस्तो लाग्यो त मेरो सरप्राइज? मोहभन्दा मिठो। मेरो कुरा सुनेर ऊ मक्क परी। उसको कपालमा बाछिटाका मसिना छिटाहरू परिरहेका थिए। मैले जिस्किँदै भने, तिमी त बुढी भएछौ, हँ, केस फुलिसकेछ? उसले कुरा बुझी अनि हाँस्दै भने, मेरो त अलिअलि मात्र हो, आफूलाई हेरेर त पुरै फुलिसकेका छौ। राउदा फेरि हाँसे। उसलाई हाँस्न कुनै ठूलो कारण चाहिँदैन थियो। उसको हँसाइलो कला अद्भुत थियो। हाँसिरहेकी राउदालाई हेर्दै मैले भने, एउटा कुरा सोधौँ? सोध न, तिमी के काम गर्छौ? उसले हाँस्दै भने, हाँस्ने काम गर्छु। अनि फेरि हाँसे। म उसको मुहारको चमक हेरेर हराइरहेको थिएँ। एकछिनमा उसैले भने, म वेब डिजाइनिङ र एन्ड्रोइड मोबाइल एप्लिकेसन बनाउने काम गर्छु। तर कुनै कम्पनीमा आबद्ध छैन। प्राइभेट प्रोजेक्टहरू लिएर घरमै बसेर काम गर्छु। ह्याकिङ गर्न आउँछ तिमीलाई? उसले आश्चर्य मुद्रामा मलाई हेरी अनि फेरि हाँसेर भने, आउँछ। कसको कम्प्युटर ह्याक गर्न मन लाग्यो र तिमीलाई? मैले नहाँसी भने, कम्प्युटर होइन, मलाई त कसैको मन ह्याक गर्नु छ। त एक्कासी सिरियस भएर बोलिए, मन ह्याक गर्ने ह्याकरहरूको सूचीमा तिमी पनि थपिन चाहन्छौ? मनका ह्याकरहरू नक्कली सामानको आकर्षक विज्ञापन जस्तै घातक हुन्छन्। निमुखालाई भ्रमको जालमा पारेर आफ्नो स्वार्थ पूरा गर्ने शोषकहरू आकर्षण देखाएर मन बहकाउँछन् अनि मज्जा लुटेर रस जति चुसेर मनको सफ्टवेयर नै बताबुङ्ग पारेर डस्टबिनमा फालेर जान्छन्। राउदा बोल्दा बोल्दै गम्भीर भइसकेकी थिए। ऊ एकछिन रोकिएर पुनः बोल्न थाले। चालिसे पनि एउटा त्यस्तै ह्याकर हो बिचरी मेरी दिदी। त्यसको नक्कली मायाको विज्ञापनको शिकार भई उसले मेरी दिदीको मायासँग खेल्यो, मन लागेको ठाउँमा चुम्यो, मन परेका अङ्गहरू खेलायो, मन लागेको ठाउँमा चिमोट्यो, मन लागेको बेलामा प्यास मेट्यो। मेरी दिदी शीतल तलाउ बनी। जब तलाउमा कमलको बिरुवा उम्रेर एउटा कोपिलो बस्यो अनि मात्र उसलाई घरकी स्वास्नीको याद आयो। मेरी दिदीको शरीर भोग गरेर आफ्ना यौनका कुण्ठाहरू मेटुन्जेल उसलाई कुनै कुराको याद भएन। के उसकी श्रीमतीको खुसी मात्र खुसी हो? मेरी दिदीको खुसी हुने अधिकार थिएन? कर्तव्य भुलेर कुलिलाम ठोक्ने लाछी। बोल्दा बोल्दै राउदाका निला आँखामा आँसु रसाउन थाल्यो, तर ऊ रोकिन। दुनियाँ बदलिसकेको छ। लाखौं एकलामाहरू सन्तानको भरण पोषण गरेर बसेका छन्। उनीहरूको गर्भमा वीर्य छोडेर जाने पुरुषको अत्तोपत्तो नहुँदा पनि छोराछोरी पाएर बसेका छन्। मेरो दिदी पनि त्यसरी नै जीवन बिताउन चाहन्थे। ऊ आफ्नै स्वास्नीसँग गए पनि मेरो दिदीको गर्भमा रोपिएको बिउ नउखेली जान सक्थ्यो, तर उसले मानेन। साह्रै सोझी छ मेरी दिदी, कुनै प्रतिकार गरिन। चाहेकी भए राख्न सक्थे, तर उसको इच्छा विपरीत जान चाहिन। रगत उसैले सिन्छिनुपर्ने, भारी उसैले बोक्नुपर्ने, धरती च्यातेर जन्म उसैले दिनुपर्ने, छाती निचोरेर दुध उसैले चुसाउनुपर्ने, केवल वीर्यको एउटा कण आफ्नो परेको छ भनेर चालिसी अधिकार जमाएर निर्णायक बन्यो अपराधी। राउदाको बोली बन्द भयो, आँखा रसाउँदै गए। उसको घाँटी सुकिसकेर थुक निलेर भिजाई अनि फेरि बोल्न थाली। अहिले माझ्दाको जिन्दगी चर्किएको माटोको घैँटो जस्तै भएको छ। उसको मुहारबाट हाँसो र खुसी उडिसके। उसका रहर र सपनाहरू चुहिरहेका छन्। पेटमा दुईवटा बच्चा देखेर डाक्टरले एउटा छोडिदिएको छ कि भनेर ऊ छाम्दै बसेकी हुन्छ। राउदाको कुरा सुनिरहँदा म पनि भावुक भएँ। के चालिसे दाई राउदाले भने जस्तै क्रूर नै हुन् त? दुखी त उनी पनि भएका थिए। माझदाले दुःख पाउँछ भनेर नै उनले गर्भपात गराएका हुन्। नत्र छोडेर जाँदा उनलाई के नै फरक पर्थ्यो र? तर राउदा यो कुरा मान्न तयार थिएन। मैले उसलाई मनाउनु पनि खोजिनँ। राउदा उठेर आफ्नो कफीको कप बोकेर किचनतिर गई र एकछिनमा फर्केर हलमा आएर सोफामा बसी। सल्काएको चुरोट सकाएर म पनि आफ्नो कप बोकेर किचनतिर गएँ। कप पखालेर कर्रामा राखेँ। राउदाले पनि कप पखालेर पुछेर जस्ताको तस्तै जहाँको त्यही मिलाएर राखिछ। एकछिनपछि राउदा बिदा भएर गई। ऊ जाँदा पानी पनि थामिसकेको थियो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। एक दिन मलाई लन्च टाइममा मोमो खान मन लाग्यो। नेपाली रेस्टुरेन्ट जानका लागि म अफिसबाट निस्केर पार्किङमा पुगेँ। त्यतिखेर मैले देखेँ मेरो स्कुटरको पछाडिपट्टिको नम्बर प्लेटको आधा भाग गायब थियो, कसैले आधा फुटालेर फालिदिएछ। म त्यही रन्कोमा माले ट्राफिक नियमको 25 किलोमिटर प्रति घण्टालाई तोडेर 35 स्पिडमा उइकेँ। बाटोमा अन ड्युटी दुईजना ट्राफिक प्रहरी एउटै स्कुटरमा जाँदै थिए। म उनीहरूलाई उछिनेर अगाडि बढेँ। पछाडि बसेको ट्राफिकले मलाई हेरिरहेको थियो। मेरो रिस तुरुन्तै डरमा बदलियो। उनीहरू मेरो पछाडि नै थिए। अगाडि आएर रोकेर नम्बर प्लेट किन नफेरेको अनि किन स्पिड चलाएको भनेर सोधेँ भने के भन्ने होला। म जवाफको बारेमा सोच्न थालेँ। स्पिड आफै घट्न थाल्यो। ट्राफिकको स्कुटरले मलाई उछिनेर गयो। धन्न वास्ता गरेनछन्। बित्थामा के सोचे आफैसँग हाँसो लाग्यो। केही दिन अगाडि पनि त्यस्तै भएको थियो। म कार्निभलको एउटा रेस्टुरेन्टमा लन्च गर्न गएको थिएँ। रेस्टुरेन्टको माथिल्लो तलामा ओपन स्मोकिङ एरिया थियो। त्यहाँ चुरोट पिउँदै लन्च कोरिरहेको थिएँ। बाटो पारीको बिल्डिङको चौथो तलाको बाल्कोनीबाट एउटी अद्वैंसी महिलाले मलाई हेरिन्। मैले पनि उनलाई हेरेँ। हाम्रो आँखा जुद्यो। उनी मुसुक्क हाँसेर सिसाको स्लाइडिङ डोर खोलेर भित्र बसिन् अनि फेरि एक नजर मलाई हेरेर लजाउँदै सिसा बन्द गरिन्। मलाई लाग्यो कि उनी म प्रति आकर्षित भइरहेकी छिन्। मलाई लागिरहेको थियो उनी भित्रबाट मलाई हेरिरहेकी छिन्। उनी फेरि बाल्कोनीमा निस्किन्छन्। म सतर्क भएर आफ्नो थोरै पुट्ट परेको भुँडीलाई समेत भित्र तानेर स्मार्ट भएर निहालिरहेको थिएँ। नभन्दै उनी बाहिर आइन्, तर भुइँतलाको ढोकाबाट, त्यो पनि एउटा अद्वैंसी पुरुषसँग। सायद त्यो मान्छे उनको श्रीमान थियो। उनीहरू स्कुटरमा चढेर आर्टिफिसियल बिचतिर लागे। म हिस्स परे। सोच्दा सोच्दै फेरि आफैसँग हाँसो लाग्यो। नेपाली रेस्टुरेन्ट पुग्दा सञ्चालक दाई दुईजना मान्छेसँग काउन्टरमा कुराकानी गरिरहेका थिए। मैले टेबलमा बसेर मोमो अर्डर गरेपछि काउन्टरमा रहेका तिनैजना मेरो टेबलमा आए। उनीहरू नेपाल मालदिप्स मैत्री समाजबाट नयाँ वर्षमा बडुहुरा आइल्यान्डमा पिकनिक जाने तयारी गर्दै रहेछन्। 17 अप्रिल शुक्रबारको दिन पिकनिक जाने कार्यक्रम तय हुँदै रहेछ। रेस्टुरेन्टका सञ्चालक बादल भूषाल, उनका भाइ कृष्ण भूषाल र नेपाल मालदिप्स मैत्री समाजका अध्यक्ष सिद्धार्थ थापा मगरसँग मेरो छोटो कुराकानी भयो। मैले मालदिप्समा रहेका नेपालीहरूको बारेमा केही जानकारी पनि मागे। रिसोर्टको कुरा अर्कै थियो, तर मालेमा काम गर्ने अधिकांश नेपाली महिलाहरू $300 हाराहारी तलब, खाने र बस्ने सुविधासहितको प्याकेजमा हाउसमेडका रूपमा काम गर्दा रहेछन्। केही छिटपुट घटना बाहेक घरेलु हिंसाका घटनाहरू नभएको कुराले अध्यक्षले मलाई बताए। अर्को कुरा, मालेमा नेपालीहरूबीच राइस जुस धेरै नै फेमस रहेछ। म त ट्वाल्ल परिरहेको थिएँ। बादलले बताए राइस जुस भनेको त भातको जाँड पो रहेछ। मलाई फेरि आँसु लाग्यो। पिकनिक जाने लिस्टमा आफ्नो नाम सामेल गराएर मैले नेपाली टिमुरको चटनीमा ममका डल्ला चोबेर खाएँ। अफिस पुग्दासम्म पनि जिब्रो पर गरिरहेको थियो। एक रात राउदासँग सुनामी टावरमा भेट्ने योजना बनेको थियो। मौसम सफा थियो। आकाशमा टहटह जुन लागिरहेको थियो। त्यो रात उसले मलाई अबेरसम्म कुराई, तर पनि दिगदारी लागेन। नसिलो सर्कोको आदतले म केही इन्ट्रोभर्ट हुँदै गइरहेको थिएँ। दुबईमा छँदा म अक्सर कार लिएर कतै न कतै ड्राइभमा जाने गर्थेँ। मालदिप्समा त खासै घुम्ने ठाउँ पनि थिएनन्। त्यसमाथि मलाई सर्कोको आदत बस्दै गयो। मेरो समय रकबो, कोठा र अफिसकै सर्कलमा बित्थ्यो। राउदा आउँदा सुनामी टावरको वरिपरि बसेका धेरै युगल जोडी उठेर गइसकेका थिए। उसले आउने बित्तिकै ढिला भएको म माफी मागे। मैले चुरोट सल्काएँ अनि उसका लागि पनि लाइटर बालिदिएँ। एक मुस्लो धुवा उडाएर ऊ मतिर हेरेर मुसुक्क हाँसी। हामी एकछिन एकअर्काको मुख ताकेर मौन बस्यौँ। कुराको सुरुवात मैले नै गरेँ। राउदा, अस्ति नै हामी डोमेस्टिक टर्मिनलमा भेट हुँदा तिमी जुन दिदीलाई भेट्न छोड्न गएकी थियौ नि, के ती माझदा नै थिइन्? अचानक मेरो त्यस्तो प्रश्न सुनेर राउदाले एकपटक पुलुक्क मेरो आँखामा हेरी अनि चुरोटको सरको तानेर धुवासँगै आवाज निकाली, हो माझदा नै थिए। उनी केही काम विशेषले कतै गएकी हुन् कि? मैले सोधेँ। दिदी एकोरो हुन थालेकी थिए, प्रायः कोठामै बस्थे, कुनै कुरामा रुचि राख्दिनथे, केही नबोली घन्टौँसम्म हराउँथे। उसको पीडाले मलाई समेत पोल्थ्यो, चालिसेलाई सम्झेर त्यसै मेरो कञ्चर तातेर आउँथ्यो। त्यसैले उसलाई केही समय उसकी प्रिय फुफुकोमा बसोस् भनेर पठाके। केही महिना दिदी उतै बस्छे, उसको पीडा केही हल्का हुन्छ कि? राउदाको कुरा सुनेपछि मैले भने, कुन आइल्यान्ड हो नि तिम्री फुपु बस्ने? उसले कुराको प्रसङ्ग मोड्न आग्रह गर्दै भने, भइगयो आलोक, माझदाको कुरा नगरौँ, म त्यसै भावुक हुन्छु। अल्लाहले उसको राम्रो ख्याल राख्नेछन्। ऊ यो पीडाबाट पूर्ण रूपमा मुक्त भएपछि म तिमीसँग भेट गराउँला। मलाई पनि राहत नै मिल्यो। घरिघरि उसले चालिसे दाईलाई बाण हान्दा मेरै मुटुमा लाग्थ्यो। कुरालाई विषयान्तर गर्दै फेरि उसैले भने, आलोक एउटा कुरा भन्छु मान्छौ? के कुरा भन न। पहिले मैले तिमीलाई अरबी दारीमा देखेकी थिएँ, कस्तो सुहाउँछ, फेरि राख न। केटीले म प्रति आकर्षित हुँदै गएको सङ्केत देखाए। वास्तवमा मैले त्यो दारी उसैका लागि फालेको थिएँ, तर दारीमा पनि केटी फिदा हुँदा रहेछन्। मलाई दुबई रासिदियाको भिलामा मसँगै बस्ने एकजना साथीको याद आयो। उसलाई सबैले दारी दाई भनेर बोलाउँथे। ऊ मक्ख पर्थ्यो, उसलाई अरबी दारी साह्रै सुहाउँथ्यो। मैले पनि उसैको सेको गरेर पाल्न सुरु गरेको थिएँ। त्यो भिलामा म दारी, शैलेन्द्र, अभिनव भैया र जग्गु दादा खुब मिल्थ्यौँ। दारूको सवालमा भने म बाहेक चारैजना ट्याङ्कर थिएँ, त्यसैले जुनै पार्टीमा जाँदा पनि म ड्राइभर भन्थेँ। दारीको दारू पिएपछि केटीसँग च्याटिङ गर्ने बानी थियो। ऊ 101 मोडलहरूलाई फलो गर्थ्यो। उसले सबैको मोबाइलबाट केटीलाई चाट्न भ्याउँथ्यो अनि बेफाकमा केटाहरूलाई गाली खुवाउँथ्यो। एक दिन साथी राजुले दिएको पार्टीमा जग्गु दादाले बिरामी भएको कारण दारू नपिउने भयो। फर्किँदा ड्राइभ गर्ने जग्गु दादा छँदैछ भनेर केटाहरूले मलाई पिलाइ छाडे। त्यो दिन मैले उनीहरूको तालमा बियर धेरै नै पिएछु, तर मेरो त होस नै गुमेछ। भोलिपल्ट बिहान उठ्दा त दारी पनि पो मेरै बिस्तारमा सुतिरहेको देख्छु। एकछिनपछि सैलु, जग्गु दादा र भैया पनि मेरै कोठामा आए। त्यसपछि जग्गु दादाले अघिल्लो रातको घटना विस्तारमा सुनायो। दारूको तालमा म खुब नाचेछु। मेरो बेहोसीको फाइदा उठाएर दारीले मेरो आइडीबाट एउटी नयाँ मोडेललाई ब्लक म्यासेज पठाइरहेको थियो अरे। म पनि उसलाई च्याटिङ गर्न उक्साउँदो रहेछु। सैलु र भैया पनि दारीलाई उक्साउँदो रहेछन्। तर जग्गु दादाले भने फोन खोसेर दारीलाई थर्काएछ। बिचरो दारी कान्छ मातेर माफी माग्दै थियो अरे। त्यसपछि फेरि दारू खाने क्रम चलि नै रहेछ। खाँदा खाँदै ओभरलोड भएर दारीले राजनको बेडमै गजल गाइदिएछ। फर्किने बेलामा मेरो कारमा पनि वाके छ, आफ्नो कपडामा पनि वाके छ। बेहोस दारी र मलाई केटाहरूले झाइकुटी पार्दै कारबाट निकालेर मेरो बिस्तारामा लडाइदिएछन्। धन्न मैले चाहिँ वाकिरा छु। राति फेरि भैया र शैलुलाई के जोस चढेछ कुन्नी, जुमेरा ओपन बिच जाने भनेर जिद्दी गर्न थालेछन्। दारी त हलचलै गर्न नसक्ने भएको रहेछ। म भने खोट्टा नलागे पनि बोलिरहेको थिएँ अरे। मलाई बोकेरै कारमा राखेछन्। त्यति राति जुमेरा ओपन बिचमा गएर नुहाउने कुरो त भएन, ननुहाउने भए किन आएको भनेर जग्गु दादाले थर्काएछ। शैलुको पालो, यी यही गर्न आएको भनेर ओपन बिचमै जिपर खोलेर मुती दिएछ। उसैको तालमा मैले नै दिएछु अनि भैयाले नै दिएछ। सेक्रेटरीले देखेर हामीलाई खुब लखेटेछ। म त लड्दै भागेछु। जा बिहान मलाई ह्याङओभर भन्ने अङ्ग्रेजी फिल्मका कलाकारहरूलाई भए जस्तै महसुस भएको थियो। के गरिएछ आफूलाई केही याद भएन। जगुदाताले सुनाउँदा त कहानी जस्तै लाग्यो। खुब याद आउँछ ती साथीहरूको। प्रावधाले अरबी दारी पालेको सुहाउँछ भनेर मलाई अतीतको याद दिलाए। मैले त्यतिखेर मनमनै दारीलाई धन्यवाद दिएँ। एक साँझ राउदा र म सुल्तान पार्कमा बसिरहेका थियौँ। त्यो सुनसान पार्कमा केही युगल जोडीहरू आफ्नै संसारमा हराइरहेका थिए। राउदा केही गम्भीर देखेकी थिए। मैले जान्न चाहेँ, के भयो, गम्भीर देखिन्छौ त? उसले कुरा लुकाउन खोजी, केही भएको छैन। मलाई उसको उत्तर चित्त बुझेन अनि थोरै ठुस्केर भने, के म तिम्रो साथी होइन र? ठिकै छ, भन्दिनौ भने भइगयो, म जोड गर्दिनँ। इमोसनल ब्ल्याकमेलिङ पनि एउटा गतिलो हतियार नै हो। उसले मात्रै हेरेर भने, मैले तिमी साथी होइनौ भनेर? मैले अझ ठुस्किँदै भने, मलाई त त्यस्तै लाग्यो। त्यसपछि उसले कुरा खोल्न थाले। हिजो एउटा मान्छे मलाई माग्न आएको थियो अरे, धनी छ अरे, तर दोस्रो बिहे गर्न खोजेको अरे, उमेर पनि छिप्पिएको छ अरे, आमाले चिनेको मान्छे अरे, मलाई कुनै रेस्टुरेन्टमा देखेको भन्थ्यो अरे, मसँग क्रेजी भएको छ अरे। मैले आमालाई पनि गाली गरेँ, त्यस्तो बुढोसँग म बिहे गर्नु कि सम्पत्ति नै सबै थोक हो र? यी पैसावालाहरू सबै बिकाउने हुन्छन् भन्ने सोच्छन्। मलाई त यस्तो रिस उठेर आयो कि बस यति कुरो। मैले राउदाको मुडमा उल्टो परेड खेल्ने कोसिस गर्दै भने, ऊ झन् रिसाई, यत्रो कुरा पनि तिमीलाई यति भयो? तिमीले पनि मेरो भावना बुझ्न सकेनौ। केटीले त उल्टो मलाई पो ब्ल्याकमेलिङ गर्न थाले। मैले फकाउँदै भने, मेरो आशय त्यस्तो होइन, उसले जे सोच्यो त्यो भन्यो, तिमीले हुन्न भन्यो, कुरो सक्यो त, अब किन टेन्सन लिइराख्ने? मेरो कुरा सुनेर राउदाले आँखा तरेर हेरी अनि ठुस्किएर अर्कोतिर मुन्टो बटारे। त्यसरी ठुस्किँदा ऊ झनै राम्री देखेकी थिए। मलाई झनै जिस्काउन मन लाग्यो। उसलाई सानो छिस्किले बोलाएँ, छिछिस। उसले मतिर फर्केर एकपटक आँखा तरी अनि फेरि फनक्क टाउको फर्काए। म थोरै उसको नजिक सरेँ अनि सुश्रीले बोलाएँ। उसले मतिर नखरा पारेर देखाउँदै भने, वाट? उसले मलाई एकोरो हेरिरहे। मैले मुस्कुराउँदै रोमान्टिक मुडमा भने, सुन न। मेरो रोमान्टिक मुडमा भुलेर ऊ पनि थोरै रोमान्टिक हुँदै बोली, भन न। मैले आफ्नो अनुहार उसको नजिकै पुऱ्याएर भने, एउटा कुरा माग्छु, दिन्छौ? के कुरा? यो डिमान्ड मेरो ओठको हो। कस्तो डिमान्ड? मलाई माग्ने अप्ठ्यारो लागिरहेछ। किन अप्ठ्यारो? संवाद सुस्त र मधोस हुन थाल्यो। मैले सुस्तरी उसका ओठको नजिकै आफ्ना ओठ पुऱ्याएँ। उसका ओठ थरथराउन थाले। मैले भने, मेरा ओठले मागिरहेछन्। ऊ सासैले मात्र बोली, के मागिरहेछन्। मैले आफ्ना ओठलाई उसको ओठको नजिकै, एकदम नजिकै लगेँ। उसको ओठमा कम्पन जारी नै थियो। मेरो ओठको अत्याधिक सामिप्यताले उसको आँखा आफै बन्द भए। मैले सुस्तरी आफ्नो ओठलाई उसको ओठबाट उकालेर दाहिने गालामा हल्का स्पर्श गर्दै उसको कानसम्म पुर्याएँ। मेरा ओठ उसको कानको छेउमा पुगे। उसले आफ्नो गर्दन थोरै तन्काई। मैले फेरि सासैले उसको कानमा भने, मेरा ओठले मागिरहेछन्। उसले पनि मधोसी पारामा सासैले भने, भन न प्लिज। मैले अलि जोडले भने, एक फाँक सुर्ती। पहिलो झड्कामा त उसले कुरै बुझिन, तर जब बुझी जोडले हाँस्दै मलाई चिमोटेर भने, यु आज म तिमीलाई त्यसै छोड्दिनँ। ऊ हत्केलामा माया राखेर रा, मेरो कपाललाई भुत्कुलाउन थाले। म पनि चलमलाउन थालेँ। चल्दा चल्दै फेरि हाम्रो अनुहार आम्ने सामने भयो। दुवैको आवाज रोकियो। आँखाहरू एकअर्कालाई एक टकले हेर्न थाले। मलाई साँच्चै नै उसका ओठ चुम्न मन लागेको थियो, तर आँट गर्न सकिनँ। 2072 सालको पहिलो शुक्रबार बिहान 8 बजेतिर म जेट्टी नम्बर 7 पुगे। नेपाल मालदिव्स मैत्री समाजका सचिव दिनेश थापा हातमा लिस्ट बोकेर मान्छेहरूलाई डोनीमा चढाइरहेका थिए। उनीसँगै उभिएका अध्यक्षले मेरो परिचय गराए। बडुराका लागि एउटा डोनी निस्किसकेको रहेछ। दोस्रो डोनी जाने तर्खरमा थियो। केही नेपालीहरू नजिकैको माझीदाईको बगैँचा अघि उभिएर गफिँदै थिए। केही नेपाली रेस्टुरेन्ट अघि उभिएर हाँस्दै थिए। केही छिनपछि चालिसी दाईसँग हिँड्दा झण्डा पार्कमा भेटिएका फरासीलाई साथीहरू आइपुगे। मलाई देखेर उनीहरू हाँस्दै आएर हात मिलाए। सामान्य कुरा भयो। उनीहरू तिलाखुसीमा काम गर्दा रहेछन्। अशोकले केही गरुङ्गो झोला बोकेका थिए, सायद पानीको बोतल थियो कि। उनले सोधे, चालिसी दाई खोइ त? मैले भने, म त जागिर छोडेर नेपाल गइसक्नु भयो। ए हो र? म उनीहरूसँगै गफ गरिरहेको थिएँ। केही बेरपछि दिनेश थापाले भने, सर लागौँ, अब जाने बेला भयो। हामी डोनीमा बस्यौँ। डोनी जट्टीबाट निस्केर एयरपोर्ट र हुलुमालेलाई दाहिने पार्दै उत्तरतिर लाग्यो। बायाँतिर कुरुम्बा रिसोर्ट देखियो। त्यो रिसोर्ट मालेबाट सबैभन्दा नजिक पर्दो रहेछ। अलि अगाडि सेराटन रिसोर्ट रहेछ, त्यसपछि प्याराडाइज रिसोर्ट, गिली लङ्कन रिसोर्ट, एउटा पब्लिक आइल्यान्ड, धोनवेली रिसोर्ट र फोर सिजन कुडाहुरा हुँदै डोनी एक घण्टामा बडुहुरा टापु पुग्यो। हामी पिकनिक स्पटमा पुग्दा ब्रेकफास्ट तयार भइसकेको थियो। पुग्नासाथ तात्तातो ब्रेकफास्ट खाएर तिलाखुसीका साथीहरूसँगै म पनि पिकनिक स्पटबाट थोरै पर समुद्रको किनारतिर लागे। हामी एउटा ठूलो झ्याङको छेल पारेर बस्यौँ। सबै बसेपछि अशोकले झोलाबाट पानीको बोतल निकाले, बालले डिस्पोजिबल गिलास र सुनिलले पिकनिक स्पटबाट ल्याएको अम्लेट। तबसम्म मैले कुरो बुझिसकेको थिएँ अनि हाँस्दै भने, मालेमा राइस जुस मात्र फेमस होला भनेको त राइस वाइन पनि फेमस रहेछ। मेरो कुरा सुनेर सबैजना हाँसे। मैले नै भने, यति बिहानै? कुमारले जोसिँदै बोले, लगाउने हो नि, एकछिनपछि नाचगान सुरु हुन्छ, ज्यान न त के रमाइलो होला र। बाल र मेघले पनि हो हो भनेर सही थपे। उनीहरूले राइस वाइन पिए तर मैले पिइनँ। मसँग मेरै खजाना थियो। झाडीको अर्कोपट्टि गएर त्यसैमा आगो लगाए। राइस वाइन पिएपछि ती फरासीला साथीहरू झनै जोसिला भए। पिइसकेपछि कुमारले खल्तीबाट सुर्ती निकालेर ओठमा हाले अनि बाललाई दिए। अरूले पनि लिएनन्। त्यो सुर्ती देख्दा मलाई राउदालाई सुर्ती मागेर जिस्काएको याद आयो। साथै अर्को एउटा पुरानो घटना पनि याद आयो। म आफैसँग मुसुमुसु हाँस्न थालेँ। म हाँसेको देखेर अशोकले भने, सुर्ती र तपाईँको मुस्कानको केमिस्ट्री त गजबको मिलेको देखियो त आलोकजी। मैले भने, हो, कुनै पुरानो किस्सा याद आयो त्यसैले हाँसेको। कस्तो किस्सा? उनीहरूले जान्न चाहे। मैले राउदाको किस्सा त बताइनँ तर अर्को पुरानो किस्सा भने सुनाएँ। हाम्रो गाउँमा एकजना ठूलो दाई थिए। सानैमा दुर्घटनामा परेर उनको जिब्रो काटिएको थियो। उनी एकदमै अस्पष्ट बोल्थे। दुर्घटनाले उनको मस्तिष्कमा पनि असर परेकाले उनी मन्द बुद्धिका थिए। गाउँमा सबैले उनलाई ठुले भनेर बोलाउँथे। उनी खुब सुर्ती खान्थे। गाउँमा सुर्ती खाने कोही भेट्यो कि मागिहाल्थे। गाउँमा एकजना जोली काका पनि थिए। सबैले उनलाई वरिष्ठ काका भनेर बोलाउँथे। उनी पनि खुब सुर्ती खान्थे, साथमा राइस वाइन पनि तान्थे। म्याम पाका भन्ने थियो, उनको मुखमा झुन्डिएको थियो। उनको जोली प्रवृत्तिले गर्दा हामी उनको मजाक उडाइरहन्थ्यौँ। एक दिनको घटना हो। म त्यस्तै 13-14 वर्षको थिएँ। म झिन्का दाईको गोठमा बसेर उनले किनेको नयाँ ब्रिक गेम खेल्दै थिएँ। झिन्का दाई उमेरले मभन्दा 8 वर्ष जेठा भए पनि हाम्रो केमिस्ट्री खुब मिल्थ्यो। झिन्का दाईको घर अगाडि तिनै जोली वरिष्ठ काकाको घर थियो। झिन्का दाई र वरिष्ठ काका जहिले पनि एकअर्काको मजाक उडाउँथे, तर मजाकको मजा भने जहिले झिन्का दाईले नै उठाउँथे। त्यो दिन हामी गोठमा बसिरहेका थियौँ। दाईले वरिष्ठ काकालाई पनि बोलाए। वरिष्ठ काका अटेर गर्दै बाटोबाट नै जिस्किरहेका थिए। अचानक परबाट ठुलो आउँदै गरेको देखियो। ठुले आउँदै गरेको देखेपछि म्याम पाका यो ठुलेले पनि हैरान पार्यो। जहिले भेट्यो खैनी माग्छ, नदिएसम्म छोड्दै छोड्दैन, क्यार्नी होला। ओइ झिन्का, केही आइडिया लगा त भन्दै वरिष्ठ काका हत्तपत्त हामी बसिरहेको गोठमा छिरे। उनको कुरा सुनेर झिन्का दाई मतिर हेर्दै कुइनोले घोचे अनि मेरो कानमा सुस्त भने, आलोक, प्लान नम्बर 17। मैले कुरो बुझेर हाँस्दै मुन्टो हल्लाएँ। वरिष्ठ काकाले सोध्दै थिए, के प्लान? झिन्का दाईले भने, तिमी तमासा हेर न, आजबाट ठुलेले तिमीसँग कहिल्यै खैनी माग्दैन। झिन्का दाईको कुरा सुनेर वरिष्ठ काका गदगद हुँदै बोले, हो र? ल ल केटा, यति काम गर त, म्याम पाका तँलाई म गुरु नै मान्छु। त्यसपछि झिन्का दाईले वरिष्ठ काकालाई भने, ल उसो भए त्यो मलखातको छेउमा रहेको खैनीको डिब्बा उठाऊ। यो प्लान नम्बर 17 के हुन्छ अब हामीले अर्को साता सुन्छौं। एक सरको माया जीएस पौडेलको उपन्यासको 8 श्रृंखला वाचन हामीले आज 142 पृष्ठमा ल्याएर रोकेका छौं। यो उपकथाको बाँकी कुरा अर्को साता सुनाउँछु। श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा हुन्छौं। नमस्कार, शुभरात्रि।